एक अंग्रेज नाटककार विलियम कॉन्ग्रीव ने 1697 में लिखे अपने एक नाटक द मॉर्निंग ब्राइड में लिखा था, हेवन हैज नो रेज लाइक लव टू हेट्रेड टर्न नॉर हेल ए फ्यूरी लाइक ए वोमन इज कॉन। लबोलबाब ये कि एक तिरस्कृत औरत का गुस्सा जहन्नुम की सभी विभीषिकाओं से भी ज्यादा खतरनाक होता है। कॉन्ग्रीव की ये पंक्तियां पाकिस्तान के प्रधानमंत्री इमरान खान की दूसरी तलाकशुदा पत्नी रेहाम खां पर पूरी तरह से लागू होती है, जिनकी हाल ही में प्रकाशित आत्मकथा पर भारत और पाकिस्तान हर जगह चर्चा हो रही है। रेहाम खां की कहानी शुरू होती है लीबिया में, जहां 1973 में उनका जन्म एक पाकिस्तानी ENT सर्जन नैयर रमजान के घर हुआ था। अपने पिता के बारे में रेहाम की सबसे मधुर याद ये है कि वो उनकी माँ को हमेशा डार्लिंग कहकर पुकारते थे। मैंने ब्रिटेन फोन कर रेहाम खां से संपर्क किया।
हम तो वालदैन को समझते नहीं कि वो कभी एक इंसान भी हो सकते हैं, रोमांटिक भी हो सकते हैं, हमारे लिए तो वो मम्मी डैडी ही होते हैं। तो जिस तरह से, क्योंकि थे वो सर्जन, कोई शाहरुख खान तो थे नहीं, तो बहुत पढ़ाकू और बहुत हार्ड वर्किंग ENT सर्जन थे, तो हम काफी साल से जिंदगी में समझ ही नहीं पाए कि ये कह क्या रहे हैं, पर वो ऐसे मैटर ऑफ फैक्टली कहते थे डार्लिंग के हमें। अच्छा, ये बात मैंने इसलिए लिखी क्योंकि पाकिस्तानी सोसाइटी में मैंने नोटिस किया है, शायद इंडिया में भी ऐसा हो, कि औरों की बीवियों से तो लोग बड़े खिलखिला के बात करते हैं, लेकिन अपनी बीवी से इतनी अच्छी तरह से बात नहीं करते। तो वालिद साहब मेरे हालांकि बहुत सीरियस थे, लेकिन हमेशा उन्होंने बचपन से लेके आखिर तक हमने नोटिस किया कि वो डार्लिंग कहते थे, लेकिन बड़े ही इस तरह से कि जैसे कि बहुत ही एक स्टैंडर्ड कोई मेडिकल टर्मिनोलॉजी हो।
किशोरावस्था में रेहाम काफी मुखर थी और कॉलेज में लड़कियों के समूह को उन विषयों की जानकारी देती थी जिनके बारे में उन्हें घर पर बिल्कुल भी नहीं बताया जाता था। नतीजा ये हुआ कि उनकी सहपाठियों ने उनका नाम रख दिया मोर, जिसका पश्तो में अर्थ होता है माँ।
मुझे बहुत मैच्योर समझा जाता था, फैमिली में भी समझा जाता था और दोस्तों में भी, तो जिसको हम कहते हैं एग्नी आंट, कि किसी का भी कोई मसला है तो आज भी लोग लेके आते हैं मसाइल। तो मेरा स्कूल से ही ये था कि लोग आते थे, क्योंकि नकले में मैं बहुत अच्छी लगाती थी, तो रोज एक कोई ना कोई हमारा एक थोड़ा सा वो परफॉर्मेंस और थोड़ा सा एक हंसी मजाक होता था। तो कभी बेनजीर भुट्टो की स्पीच रात को सुनी तो वो बता रही हूँ, कभी मरीना खान, उस जमाने में तन्हाइयां बहुत मशहूर था। तो इसी तरह बड़ी अजीब बात है कि हमारी फैमिलीज में 15, 16, 17, 18 साल की उम्र में शादी करा दी जाती है, लेकिन ये बात नहीं की जाती कि शादी के बाद आपके साथ होना क्या है। तो वो सेक्स के बारे में या कॉन्ट्रासेप्टिव के बारे में या रिश्तों के बारे में भी बताया ही नहीं जाता बच्चियों को। आप यकीन करें, जब मैंने किताब लिखी तो मेरी बेटियों ने मुझे बड़ा मेरा मजाक बल्कि उड़ाया कि उफ, हाय अल्लाह, आपने ये किताब में लिख दिया है, आपको पता है।
सिर्फ 19 साल की उम्र में उनसे 16 साल बड़े उनकी बुआ के बेटे एजाज रहमान ने उनके सामने शादी का प्रस्ताव रखा, जिसे उनके माता पिता ने स्वीकार कर लिया। लेकिन पहले दिन से ही ये शादी चली नहीं और रेहाम को अक्सर घरेलू हिंसा का शिकार होना पड़ा। रेहाम बताती हैं कि ऐसा नहीं था कि उनके पहले पति उन्हें एक आदर्श और निपुण पत्नी बनाना चाहते थे, बल्कि उनकी मंशा थी उन्हें हमेशा अपने काबू में रखना।
सिर्फ घरेलू तशद्दुद ये नहीं होता कि कोई आपके ऊपर हाथ उठाए या आपको कोई चीज उठा के मारे। घरेलू तशद्दुद शुरू ही इस तरह होता है एक कंट्रोल सिचुएशन से, कि आप जो भी घरेलू तशद्दुद या तशद्दुद करने वाला होता है वो परख लेता है, जांचता रहता है कि मैं कहाँ तक, किस हद तक जा सकता हूँ। और जो भी कम उम्र की लड़कियां होती हैं उन पे तशद्दुद ज्यादा होता है। पहले दिन ही से कुछ ऐसा मेरे साथ ऐसे हुआ कि मैं पहले घंटे में ही समझ गई थी कि कुछ सही नहीं है, कुछ बहुत गलत हो गया है यहाँ पे। डोमेस्टिक वायलेंस सिचुएशन में कंट्रोल बढ़ता जाता है, फाइनेंशियल कंट्रोल बढ़ता है, मारपीट शुरू हो जाती है, गाली गलूच बहुत ज्यादा होता है। आपको ऐसे दिमाग में बनाया जाता है कि आप समझते हैं कि हाँ मेरी ही गलती है और अगला बंदा आपको इनकॉम्पिटेंट या बेकार या बदसूरत, इस किस्म की बातें करता है कि आपको अपनी जो सेल्फ एस्टीम है वो खत्म हो जाती है।
13 साल के कड़वे वैवाहिक जीवन और 3 बच्चे पैदा होने के बाद रेहाम ने अपने पहले पति से तलाक ले लिया। तलाक लेने के बाद उनकी शुरुआती दिन आर्थिक तौर पर मुश्किल थे, लेकिन उन्हें मानसिक शांति थी। उन्होंने पहले लीगल TV में नौकरी शुरू की और फिर BBC टेलीविजन में।
جب میں نے فائل کیا ڈیورس کے لیے تو اس وقت کورٹ کیسز بھی میں ہینڈل کر رہی تھی, بچوں کو بچانے کی کوشش کر رہی تھی, پھر اس کے علاوہ بالکل پیسے نہیں تھے, بالکل کوئی بینک اکاؤنٹ, کوئی بیکنگ نہیں تھی, کوئی سنبھالنے والا نہیں تھا. اور میں نے لکھا ہے کتاب میں کہ میرے پاس صرف 300 پاکستانی روپے تھے, اور جو جوائنٹ اکاؤنٹ, جو ایک گھر کا اکاؤنٹ تھا, وہ بھی جو شوہر سے طلاق لی انہوں نے فوراً وہ بند کر دیا. تو اس طرح سے آپ کہہ سکتے ہیں کہ فائنینشیل ڈیفیکلٹی ایک دم سے تھی, لیکن میرے لیے مشکل یہ تھا اسٹیپ لینا کہ میں یہ کیسے کروں گی, لوگ کیا کہیں گے. جب لے لیا اسٹیپس تو اس کے بعد زندگی بہت آسان ہو گئی. اور ہاں, مشقت کرنی پڑی, محنت کرنی پڑی, لیکن گھر کا ماحول بہت ہی انتہائی خوشگوار, اور بچے بھی ایک دم سے کھلی کھلی, ان کی مسکراہٹیں, آواز ان کی سننے کو آئی گھر میں.
پھر اچانک انہوں نے برٹن میں بی بی سی کی نوکری چھوڑ دی اور وہ پاکستان چلی آئیں. یہاں وہ ایک ہائی پروفائل ٹی وی اینکر بن گئی. اس بیچ انہیں عمران خان سے 2 بار انٹرویو لینے کا موقع ملا.
السلام علیکم.
وعلیکم السلام.
بہت دیر کی مہرباں آتے آتے, آپ نے تقریباً 1.5 سال کے بعد ہمیں انٹرویو دیا ہے. اب سوال یہ پیدا ہوتا ہے کہ کیا
آپ کے پوچھنے میں, میرے خیال میں آپ نے صحیح طرح پوچھا نہیں ہوگا.
اچھا چلے ٹھیک ہے, شاید ہماری کوتاہی ہو, ہم سے کوئی غفلت ہو گئی ہو, لیکن اگر اتنی ہی رفتار رہی تبدیلی آنے کی, کیا ہم یہ توقع کر سکتے ہیں کہ یہ تبدیلی جو پرومس کی گئی ہے وہ بھی یوں ہی خراما خراما آئے گی؟
ریان, تبدیلی تو آ چکی ہے پاکستان میں. تبدیلی اس طرح آ چکی ہے کہ پاکستان کی عوام نے 2013 کے الیکشن کے بعد سڑکوں پہ نکلائی, یہ کبھی بھی نہیں ہوا. 8 بجے صبح لائنیں لگی ہوئی شہروں کے اندر. میں ساری زندگی میں پاکستان کے ساتھ بڑا ہوں, الیکشن کے دن شہروں میں چھٹی ہوتی تھی, کوئی نظر نہیں, سارے یہاں اسلام آباد تو سارا نتھیا کے لیے چلا جاتا تھا. تو تبدیلی تو جو یوتھ کی انوالومنٹ, جو بوڑھے, جو اوورسیز پاکستانی جس طرح آئے ہیں, یہ کبھی پاکستان میں ایسے سینز نہیں ہوئے.
اس کے کچھ دنوں بعد عمران نے ریحام کو سندیش بھیجا کہ وہ ان سے ملنا چاہتے ہیں. کچھ دن ٹالنے کے بعد ریحام ان سے ملنے ان کے گھر گئیں, جہاں عمران نے ان سے شادی کرنے کا پرستاؤ رکھ دیا.
اگینسٹ مائی بیٹر ججمنٹ آئی سے کہ میں چلی گئی اس ملاقات میں. میں بڑا ایک ڈفرینٹ ان کا چہرہ دیکھنے کو ملا, اور میں بڑی حیران ہوئی کیونکہ ان کا جو پبلک پرسونا رہا ہے, ہم بچپن سے دیکھتے آئے, وہ بہت ایک ایروگنٹ اور سخت مزاج اور آلموسٹ روڈ کہے. تو وہ اس دن جب ان سے ملاقات ہوئی تو وہ بہت زیادہ ایڈوائس لینے کے موڈ میں, اور بڑی انہوں نے بڑی فارملی اور بڑی ایک ان رومانٹک اور آفیشیل طریقے سے انہوں نے باتوں باتوں میں اس طرح کہا کہ ویسے بائے دی وے میں, مقصد میرا یہ ہے کہ میں نے شادی کرنی ہے اور میں بڑے عرصے سے خاتون کی تلاش میں ہوں جو کہ صاف ستھری ہو اور جس کی ویلیوز بہت اسٹرانگ ہوں, اور وہ میں نے تم میں کوالٹی دیکھی ہے کیونکہ تم بہت خود مختار ہو اور تم بہت زیادہ خوددار ہو, لگتا ہے کہ تم بہت صحیح چوائس ہوگی, لیکن میں نے اپنے پیر سے پوچھنا ہے. تو میں اب یہ باتیں سن رہی ہوں اور میں اپنے دماغ میں سوچ رہی ہوں کہ کس قسم کا انسان ہے, یہ کیسی باتیں کر رہا ہے, ایسے تھوڑی کوئی رشتہ دیتا ہے. تو میں نے جیسے مجھے لگا وہاں, ویسے ہی میں نے ان کو جواب دے دیا کہ یہ تو ذرا کافی پاگل پن والی بات ہے, آپ ہوش میں ہیں, کیسی باتیں کر رہے ہیں.
اسی دوران ایک دلچسپ گھٹنا گھٹی. عمران کے لان میں سینکڑوں کی تعداد میں مچھروں نے ریحام پر حملہ کر دیا. اچانک عمران جھکے اور انہوں نے اپنے ہاتھوں سے ریحام کی پنڈلیوں کو ڈھک لیا, مانو وہ انہیں مچھر کاٹنے سے بچا رہے ہوں.
ایکچولی میرا خون میٹھا ہے, لیکن ہم چونکہ باہر بیٹھے ہوئے تھے, لان میں بیٹھے ہوئے تھے, وہاں کچھ بہت ہی دہشت گرد قسم کے مچھر ہوتے ہیں, بہت ہی بڑے سائز کے, اور اتنے موٹے موٹے مچھر مجھے اٹیک کر رہے ہیں, اور مجھے سمجھ نہیں آ رہی کہ اب میں اکیلی یہاں پہ بیٹھی ہوں, میں کیا کروں. تو سڈنلی آئے اور وہ, اچھا مجھے اس لیے وہ میں نے انسیڈنٹ لکھا کیونکہ لوگ اکثر مجھ سے یہ سوال پوچھتے ہیں کہ اگر اتنے ہی بدتمیز تھے اور اتنے ہی روڈ تھے تو آپ نے شادی کیوں کر لی, کیونکہ جو انہوں نے مجھے اپنا ایک روپ دکھایا وہ بہت مختلف تھا. وہ انتہائی جینٹل اور انتہائی کیئرنگ اور بہت ہی زیادہ جس کو آپ لونگ اور ایون رومانٹک کہیں. آئی واز ناٹ ایکسپیکٹنگ دس کہ یہ اتنا جو آکڑ میں انسان رہتا ہے وہ آ کے میرے پاؤں پکڑ لے گا لٹرلی.
ریحام نے عمران کی شادی کا پرستاؤ سویکار کر لیا. پھر ان میں مت بھید ہوئے, لیکن پھر 31 اکتوبر 2014 کو دونوں کا نکاح ہو گیا. میں نے ریحام سے پوچھا کہ عمران کی ایک پلے بوائے کی امیج رہی ہے, کیا شادی کے بعد بھی یہ سلسلہ جاری رہا؟
ये भी एक मिथ हमें बड़े बूढ़ों ने और जो आंटियां होती हैं उन्होंने हमेशा ये कहा है कि वो जो शादी से पहले प्ले बॉय होता है वो शादी के बाद ठीक हो जाता है, ये बिल्कुल बात गलत है। और ये मैं आपको अपने माहिराना और तजुर्बे से बता रही हूँ कि ऐसा नहीं होता। एक आदत होती है, एक ये एक हैबिचुअल पैटर्न है, तो वो शायद अपने को सुधारना भी चाहते हों, अपने में बदलाव लाना चाहते हों, लेकिन जो इतने अरसे एक लाइन है किताब में इमरान ही की कही हुई कि बेबी यू कांट टीच एन ओल्ड डॉग न्यू ट्रिक्स, ये बार बार मुझे कहते थे जब भी मैं उनको कहूँ किसी बात पे कि ये आपने कैसे कर दिया, तो वो मुझे आगे से इस तरह से हंसी मजाक में मुझको समझा दें कि मैं नहीं सुधरने वाला।
लेकिन पहले दिन से ही इमरान और रेहाम के बीच दूरियां बढ़नी शुरू हो गई। रेहाम का कहना है कि कुछ बाहरी लोगों और उनकी पूर्व पत्नी जेमाइमा गोल्डस्मिथ का असर उन पर अब तक बरकरार था। मैंने रेहाम से पूछा कि क्या इमरान अपनी पूर्व पत्नी और दूसरी महिला मित्रों का जिक्र कभी आपके सामने करते थे?
बहुत ज्यादा, हद से ज्यादा। लोगों के भी बड़े किस्से उन्होंने मुझे सुनाए। खवातीन पसंद नहीं करती कि आप अपने पास्ट के बारे में बताएं, लेकिन इमरान एक्स वाइफ हो या एक्स गर्लफ्रेंड हो या जो भी किस्से, वो रुकते ही नहीं। और अब जब किताब लोगों ने पढ़ी है तो मुझे कुछ खवातीन ने कॉन्टेक्ट किया है जो उनकी जिंदगी का हिस्सा रही हैं, और उन्होंने मुझे कहा कि जब हमने तुम्हारी किताब पढ़ी रेहाम, तो वो अल्फाज जो हमने उनकी इमरान की जबानी सुने थे, तुमने वो अल्फाज लिखे हैं और हम पे भी यही अल्फाज इस्तेमाल करता था।
इमरान का रहन सहन और निजी जीवन की कुछ चीजें रेहाम को रास नहीं आई। इमरान के कैंप से भी उनके खिलाफ एक सस्टेन मुहिम शुरू कर दी गई।
मैं समझ ही नहीं सकी कि वो दिल में मेरे बारे में क्या सोच रहे हैं। यानी थ्रू आउट एक साल जो हमने साथ गुजारा, उसमें मेरी हमेशा वो तारीफ करें। यानी अगर मैं कहीं तकरीर दे के आई हूँ या कहीं इंटरव्यू दे के आई हूँ, तो उन्होंने मुझको बहुत ज्यादा लाविश प्रेज, इतना कि इंसान एम्बेरस हो जाए कि तुमने क्या जबरदस्त तुमने जवाब दिए उसको, और क्या तुमने उसको, जब मैंने अल्ताफ हुसैन के बारे में बात की तो कराची से उन्होंने मुझे फोन किया कि तुमने तो आग लगा दी, जबरदस्त, वेल डन, आई एम प्राउड ऑफ यू। लेकिन मेरी पीठ पीछे ऑफ कोर्स कि क्या एक साजिश क्रिएट की जा रही थी और इमरान उसका हिस्सा था। लेकिन जो पार्टी पे हावी होने की बात है, वो एक मनगढ़ंत बात, इसलिए क्योंकि एक तो मैं ब्रिटिश नेशनल हूँ, तो हम नेशनैलिटी के साथ आप पाकिस्तानी पॉलिटिक्स में तो हिस्सा ले नहीं सकते। दूसरा, मुझे शादी से पहले भी और शादी के बाद भी पार्टी जिस तरीके से अपने को रन करती है उसपे शदीद एतराजात थे। ये जो लोग लेके आए इमरान, तो उसके बारे में मैं बहुत अरसे से तनकीद कर रही थी कि ये किस किस्म के ये लोग लेके आए हैं, इनकी तो ना इनमें कोई वजहदारी है, ना इनकी कोई पॉलिटिकल बैकग्राउंड है या अच्छा बैकग्राउंड है, ये कॉम्पिटेंट नहीं है। तो शादी से पहले तो मुझे ये कहते थे कि तुम जब मुझे ये आके बताओगी तो जाहिर है कि मेरी इन्फो में इजाफा होगा, और शादी के बाद मुझे चुप करा दें, डांट दें, तो पार्टी पे हावी होने का तो सवाल ही नहीं पैदा होता था, क्योंकि इमरान पॉलिटिक्स के बारे में बात करना पसंद ही नहीं करते। वो मुझे बिल्कुल कुछ महीनों के बाद, तो एक दो महीनों के बाद तो उन्होंने मुझे बिल्कुल कह दिया कि अगर मुझे कुछ कहना है, तुमने किसी की कोई रिपोर्ट देनी है कि इस कॉलेज में ये हुआ या ये सियासी तकरारी हुई, तो मुझे लिख के दे दो। इसलिए क्योंकि मैं शाम का वक्त मेरा है म्यूजिक सुनने का, एंजॉय करने का, तो मुझे बड़ी अजीब ये बात लगती थी।
रेहाम की मानी जाए तो इमरान के इर्द गिर्द रहने वाले लोगों, काले जादू, जादुई तावीजों और इमरान की निजी लाइफ स्टाइल ने उन्हें उनसे दूर कर दिया।
सच्ची बात यह है कि मैंने आखिरी वक्त तक कोशिश की कि इनको मैं समझा लूं। बेसिकली अप्रैल के बाद मुझे समझ आ गई थी कि ये तो स्टेटस क्वो की पार्टी है और इमरान भी इसको नहीं ठीक कर सक रहे। काफी अरसा मैं ये समझती रही कि इमरान करेज नहीं रखते कि बोल सकें अगर कोई चीफ मिनिस्टर गलत हरकत कर रहा है। ये जो अब आप इनके देख रहे हैं आजू बाजू जो लोग खड़े हैं, ये करप्ट बैकग्राउंड से हैं, ये लैंड माफिया है, ये अजीब अजीब लोग हैं। एक शख्स जो ये जो 50 लाख घर बनाने के लिए पाकिस्तान उनको बुलाया है, उनका तो मैंने एक इंसिडेंट किताब के आगाज ही में लिखा कि मैं, जाहिर है आपको मालूम है कि आपकी बीवी खुददार है, वो आपसे पैसा नहीं ले रही, वो अपने बच्चों को अपनी इनकम पे पाल रही है, और एक रैंडम शख्स लंदन में मुझे मुलाकात होती है उससे चाय पे और वो मुझको किचन मनी ऑफर करता है, तो मुझे तो बहुत इंसल्टिंग बात लगी। मैं वापस आई, मैंने कहा इमरान मैंने आपकी वजह से उससे बदतमीजी नहीं की, लेकिन ये बहुत गलत बात है, हाउ डेयर ही। अब वो देखें, वो शख्स जो है जिसकी किचन मनी मुझे ऑफर कर रहा था और मुझे किचन मनी मैंने रिफ्यूज की, उसके پیسے گھر میں آتے تھے جس پہ مجھے اعتراض ہوتا تھا, کیونکہ میں عمران کو یہی کہتی تھی کہ دیکھیں آپ استعمال ہو رہے ہیں, آج اگر آپ کے اوپر کوئی 5 کروڑ لگا رہا ہے کل آپ سے پتا نہیں کتنے کروڑ نکالے گا. لیکن عمران آ کے پوچھتے ضرور تھے کوئی ایسی کوئی امپورٹنٹ بات ہو تو, لیکن جب مجھ سے کچھ پوچھتے تھے تو اس کا بالکل الٹ کرتے تھے. فار ایگزامپل اگر آ کے مجھے کہہ رہے ہیں کہ میں سوچ رہا ہوں کہ نیلی ٹائی پہن لوں, ٹھیک ہے نا, تو میں کہوں ہاں جی باپ بالکل سوچ رہے ہیں, جا کے پھر گلابی ٹائپ باندھ لے. اباؤٹ اگست کی ٹائم پہ میں نے کہا آپ مجھ سے پوچھتے کیوں ہیں.
ریحام کی یہ کتاب اس سمے آئی جب عمران پاکستان کی نیشنل اسمبلی کا چناؤ لڑ رہے تھے. کچھ حلقوں میں یہ بھی کہا گیا کہ اس کتاب کے ذریعے ریحام نے عمران کو راجنیتک روپ سے نقصان پہنچانے کی کوشش کی ہے, لیکن اگر ان کا یہ مقصد رہا بھی ہو تو وہ سفل نہیں ہوئی اور عمران نے پاکستان کے پردھان منتری کے روپ میں شپتھ لی. میں نے ان سے پوچھا کہ آپ کو اس بات کا افسوس نہیں کہ اگر آپ نے عمران سے طلاق نہیں لیا ہوتا تو آج آپ پاکستان کی فرسٹ لیڈی ہوتی؟
میرے لیے ممکن نہیں تھا کہ میں ایسے شخص سے کمپرومائز کر سکوں. اگر میرے ساتھ کوئی ذاتی کیپیسٹی میں بدتمیزی کرتا تو شاید میں برداشت کر لیتی, لیکن جو ملک کے مستقبل کے ساتھ کھیل رہا ہے, جو میرے لوگوں کے ساتھ کھیل رہا ہے, یعنی پشتونوں کے حقوق پامال کیے جا رہے ہیں اپنے مقاصد کے لیے, خیبر پختونخوا کے مستقبل کے ساتھ انہوں نے کھیل کھیلا ہے پچھلے 5 سالوں میں, وہ میں کمپرومائز نہیں کر پاتی اور نہ میں کر سکی. تو وہ اختلافات جو تھے وہ کبھی بھی ریزالو نہ ہوتے. میں سمجھتی ہوں کہ عمران نے جس وجہ سے بھی میرا انتخاب کیا اور مجھ سے شادی کرنے کی خواہش تھی ان کی, وہ غلط تھی, کیونکہ میں ان کے ساتھ بہت مس میچڈ ایک انسان ہوں. میں ایک پولیٹیشین کی بیوی, ایک پرائم منسٹر کی بیوی بننے کے لیے میرا جو جینیٹک سٹرکچر ہے وہ صحیح نہیں ہے. میں کوئی غلط کام کرے اس کو نظر انداز نہیں کر سکتی. میں بھی سمجھتی ہوں کہ ان کی بھی غلطی تھی, اور جب رشتہ ٹوٹا تو مجھے یقین نہیں آ رہا تھا کہ میں اتنی بیوقوف کیسے ہو سکتی تھی کہ میں نے ایسے شخص سے شادی کی.
محبت وفا اور نہ یاران ہے, پہلے وقتوں کے یہ شاید کوئی افسانہ ہے.
ریحان فضل, بی بی سی, دلی.